لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، والصلاة والسلام على سيد المرسلين أبي القاسم محمد، اللهم صل على محمد وعلى محمد، وآله الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا، اللهم صل على محمد وعلى محمد، سيما على بقية الله في الأراضين وحجته على العالمين الإمام المنتظر والحجة الثاني عشر، أجل اللهم له الفرج ولعنة الله هي على أعدائهم أجمعين من الأزل إلى الأبد. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد وقوله الحق، بسم الله الرحمن الرحيم، إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين لا شريك له بذلك أمرت وأنا أول المسلمين. 1442 ہجرہ کے ایام عزا کی آج 9 محرم کی مجلس یعنی شب عاشور الاسر اسلامک سینٹر کی ان مجالس میں ایک کمپلین یقیناً آپ کی ہے، اور آل دو اتنے کم مومنین اور مومنات ان مجالس کو سن رہے ہیں یا دیکھ رہے ہیں کہ اتنے لوگوں کی کمپلین تو برداشت ہو جاتی ہے، لیکن بہرحال بات اپنی جگہ صحیح ہے کہ مجالس کا ڈیوریشن 1 گھنٹے کا ہے، اور اسپیشلی لاسٹ 3-4 مجالس 20-22 منٹ میں نے زیادہ پڑھی، جس کی سب سے بڑی وجہ یہ تھی کہ مصائب کا بیان زیادہ کرنا پڑتا ہے، لازم ہے. یہ ساری مجالس کربلا والوں کے مصائب ہی کے بیان کے لیے ہیں، باقی چیزیں تو ہمیں بونس میں حسین و اولاد حسین کے جہاد کے نتیجے میں مل رہی ہیں. آج یہ چونکہ شب عاشور ہے تو اس اعتبار سے میں پوری کوشش کروں گا کہ مجلس وقت پہ پوری ہو جائے، تاکہ پوری رات آپ دنیا کے مختلف علاقوں کی مجالس کو سننا چاہتے ہوں گے. آج تو ہر مومن اور ہر مومنہ نے اپنے ہر کام کو روک دیا ہوگا. عاشور، ابھی جو دن ختم ہوا یہ تاسوعا تھا، جو رات لگی ہے یہ شب عاشور ہے، اور کل کا دن ہے عاشور. اور واقعا اگر قرآن کریم کی یہ آیت جس کی میں تلاوت تیسری دفعہ آج کر رہا ہوں، عموماً میں ایک آیت کو پورے 10 دن تلاوت نہیں کرتا ہوں، الگ الگ آیتیں ہیں، تو تیسری دفعہ تلاوت کر رہا ہوں، اس کی اگر واقعا صحیح معنوں میں آپ کو پریکٹیکل تصویر دیکھنا ہو تو کربلا کا میدان. انا صلاتی و نسکی، ہماری نماز اور ہماری عبادت، و محیایا ہماری پوری زندگی و مماتی اور ہماری موت بھی، للہ رب العالمین لا شریک لہ، اس اللہ کے لیے ہے جس کا کوئی شریک نہیں. بذالک امر تو اللہ نے آرڈر دیا ہے، انا اول المسلمین، اور میں سب سے پہلے اپنا سر جھکا کے اس کے حکم کی پابندی کرنے والا. کربلا والے، اس آیت کی مکمل تفسیر، کس طرح سے حکم خدا کے تابع و فرما بردار، جو حکم آ گیا نو آرگومنٹ نو ہیزیٹیشن. میں نے حضرت عباس علمدار کی مثال تو کل دی تھی، لیکن اس کے علاوہ بھی کربلا میں بچہ بچہ یہی. اب ایک چھوٹی سی بات اس لیے بیان کر رہا ہوں کہ چانس ہے کہ شاید اس کو کل رات کی کسی مجلس میں بھی میں پڑھوں، جبکہ یوزولی ہم لوگ عاشورے کی مجلسوں میں، عاشورے کے دن تو مجلسیں ہوتی ہیں. ایک دوپہر کے وقت شہادت امام حسین کی، اور ایک رات کو شام غریبہ. یوزولی ہم لوگ عاشورے کی دونوں مجلسوں میں کوئی اور بیان نہیں کرتے ہیں سوائے غم کے اور مصائب کے، تو بہت کم اس کا چانس ہے، تو وہ آج میں پڑھ رہا ہوں کہ آج کی رات شب عاشور، کل کی رات شام غریبہ. ایک بہت بڑا فرق تو ہمیں یہ نظر آئے گا کہ آج کی رات خیمے لگے ہیں، کل کی رات خیمے جلے. आज सारी बीबियां खेमों के अंदर बैठी, कल सारी बीबियां खुले मैदान में बैठी होंगी क्योंकि खेमे जल गए। लेकिन एक सवाल मेरा ये कि यजीदी फौज ने ये खेमे जलाए क्यों? वो तो इंतहा से ज्यादा लालची थी। फौज यजीद का एक बड़ा हिस्सा तो वो था जिसे कूफे में यह कहकर भेजा गया था कि जाओ करबला में लूटमार करो, और करबला में उन्होंने जितना जिसके बस में था उतनी उसने लूटमार की। यहां तक कि बहुत ही मशहूर रिवायत शाम गरीमा पढ़ी जाती, नन्नी बच्ची के कान से बहुत ही हल्के से गोशवारे छीन रहा, यह अहले बैत के घराने की बच्ची है, इसके गोशवारे किसके होंगे? डायमंड के होंगे, हीरे के होंगे, जवाहरात के होंगे, बहुत ही हल्के और सादा से रो भी रहा। रो क्यों रहे हो? कहा कि अहले बैत रिसालत तुम्हारी मजलूमियत पे रो रहा हूं, तो फिर ये गोशवारे क्यों छीन रहे? कहा कि अगर मैं ना छीनूं तो कोई और छीन के ले जाएगा। तो जो इतने लालची हैं वो खेमे उन्होंने जलाए क्यों? तो खेमे उनको लूट के ले जाना चाहिए थे, यानी खेमे लूटने से मतलब खुद इटसेल्फ खेमा। खेमा तो खासा महंगा आता है, गोशवारे से तो उसकी कीमत ज्यादा है। खेमे जला के अपना नुकसान क्यों किया? तो वो तो अगर आप तारीखों में पढ़ें तो यही तो है ना कि पहले उन्होंने यही बीबियों से कहा था कि खेमों से निकलो, हमें खेमे लूटना है, और बीबियों का जवाब यह था कि चूंकि आका हुसैन हमें यहां बिठा के गए, उनका हुक्म और ऑर्डर यह है कि यहां से नहीं हटना, इसलिए हम तैयार नहीं है, जल के मर जाए वो हमें कबूल। हुक्म इमाम की मुखालिफत नहीं हो सकती। और आखिर में भी कब बाहर निकले? आग की तपिश से नहीं, आग की गर्मी से नहीं, आग के शोलों को देख के नहीं, बढ़ती हुई आग को देख के नहीं। जब ज़ैनब ने कहा कि बीबियों अब तुम बाहर जा सकती हो, हुसैन ने यही कहा था ना कि आज से ज़ैनब तुम्हारी कायदे, जो वो कहे मानना, इमाम ने हुक्म दिया है मर जाएंगे, हुक्म इमाम की मुखालिफत नहीं करेंगे, आग में जल जाएंगे, हुक्म इमाम की मुखालिफत नहीं करेंगे, जब तक कि ये कि इमाम का दूसरा हुक्म ना आ जाए। ज़ैनब का हुक्म तो इमाम ही का हुक्म है, और वहां तो वैसे ही ज़ैनब ने सज्जाद से मसला पूछ के, सबके सामने पूछ के इनको मसला बताया। यह है इताअत मुकम्मल, जो हुक्म आ गए आ गए, जो कदीरी इस्लाम की पहली खासियत। यह कदीरी इस्लाम मैं इसी किताब से पढ़ रहा हूं, नहजुल बलागा, लेकिन बार बार मैं रेफरेंस नहीं दे पा रहा हूं क्योंकि टाइम इतना कम होता है, वरना जो बातें मैंने बयान की है ये इसी के मुख्तलिफ खुतबात में है। लेकिन इसका खुतबा नंबर 15 और खुतबा नंबर 25 बहुत अहम है मेरे मौजू की वजह से। अब खुतबा नंबर 15 तो इंशाल्लाह परसों की मजलिस में आएगा अगर उस वक्त तक जिंदा रहा, और खुतबा नंबर 25 जो है ये खुतबा नहीं पढ़ना, आज का मौजू खुद बहुत बड़ा मौजू है, इसके एक अजीब जुमले को आप तक पहुंचाना। ये कोई बहुत बड़ा खुतबा नहीं है, एक पेज का है, यानी अगर आपके घर में नहजुल बलागा है तो आप खुद इस खुतबे को जाके पूरा भी पढ़ सकते हैं। दो जुमले, हमेशा हमने दुनिया में ये सुना है, बल्कि ये हकीकत भी एक है कि हक जीतता है और बातिल हारता। इस खुतबे में इमाम फरमा रहे हैं कि अब मैं ये ख्याल करने लगा हूं कि वो लोग हाकिम शाम मुआविया वो काबिज हो जाएगा इस्लामी दुनिया पर, यानी वो जीत जाएगा और तुम हार जाओगे। क्यों? बातिल क्यों जीतेगा, तुम हारोगे क्यों, किसकी वजह बता रहे हैं? फरमा रहे हैं कि अगर कि वो बातिल पर हैं लेकिन मुत्तहिद हैं, और तुम हक पर हो लेकिन तुम बिखरे हुए हो। आगे तशरीह कर रहे हैं, तुम हक पर हो मगर अपने इमाम के हर हुक्म को नहीं मान रहे हो, वो बातिल पर हैं और अपने लीडर के हर हुक्म को मान रहे हैं। वो अपने इमाम के साथ पूरी अमानतदारी से ड्यूटी अंजाम दे रहे हैं। जब उसको लीडर मान लिया उसको माविया को, पूरी अमानतदारी के साथ अपनी ड्यूटी अंजाम दे रहे और तुम खयानत कर रहे। और उसके बाद इसी खुतबे के आखिर में, खुतबा एक सफे का भी नहीं आधे सफे का, खुदा की कसम, कोई ऊट पटांग आदमी कसम नहीं खा रहा, कायनात का मौला खुदा की कसम खा के कह रहा कि मैं इस चीज को पसंद करता हूं कि तुम्हारे बजाय मेरे पास बनी फिरास के 1,000 सवार होते। इतना बड़ा लश्कर नहीं चाहिए वो 1,000, आगे मौला ने बताया, क्योंकि वो अपने आका के या लीडर के हर हुक्म को मानने वाले हैं। इतने बड़े लश्कर का फायदा क्या, जहां हर आदमी आर्गुमेंट कर रहा है, हर आदमी बहस कर रहा है, जो इमाम कहे उस पर कोई ना कोई उनका सवाल पैदा हो रहा, और जो सवाल नहीं कर रहे उनकी भी हालत इमाम ने बताई, वो एक अगले खुतबे में। मैं कहता हूं चलो, अब मना नहीं कर रहे, मौला अभी सर्दी बहुत है, अभी नहीं जाएंगे, गर्मी आ जाए, गर्मी आ जाए, चलो अब मौला अभी गर्मी बहुत है, सर्दी आ जाए, तो मुख्तलिफ किस्म के बहाने बना के। ये हजारों का लश्कर मुझे नहीं चाहिए, वो थोड़े से हों लेकिन मेरे हुक्म को मानने वाले। ये हुसैन ने कहा, यह आका अली ने कहा मैं इसको पसंद करता हूं, वो आका हुसैन ने करबला के मैदान में आज रात को बता दी, आज रात को चिराग खुल करके कहा ना कि चले जाओ जिसको जाना। हुसैन को मॉब या मजमा जमा नहीं करना है, हुसैन को अपने मुखलिस मानने वाले चाहिए जो हुक्म इमाम के आगे सर झुका। और इमाम ने इसमें कहा कि वो अपने लीडर की ड्यूटी को अंजाम देते, जो लीडर ने ड्यूटी अंजाम दी लगा दी वो पूरी कर रहे हैं, और तुम लोग खयानत कर रहे हो। खयानत किसे कहते हैं, ड्यूटी को पूरा न करना। आप 8 घंटे के लिए कहीं पे अगर आप मुलाजिम हैं और उसके पैसे ले रहे हैं और आप 6 घंटे या 7 घंटे के बाद उठ के आ जाते हैं, ये भी खयानत। आज शबे आशूर है, इसलिए मैं जरा सा जोक वोक से अपने आप को बचा रहा हूं। एक साहब ने अपने घर में एक पहरेदार या चौकीदार या सिक्योरिटी गार्ड रखा, सारी रात तुम्हें जाग के घर का पहरा देना। अच्छा, एक दिन की सुबह 7 बजे की फ्लाइट थी अर्ली इन द मॉर्निंग, ये सुबह अपने घर से निकलने लगे, वो पहरेदार चौकीदार आ गया, उसने रोक लिया, कहा कि मालिक मेरी एक बात मान ले, मैं रिक्वेस्ट करता हूं, हाथ जोड़ता हूं, पैर पड़ता हूं, घुटने पकड़ता हूं, मेरी एक बात मान ले, आज अपनी आप ट्रेवलिंग कैंसिल कर दे। क्यों? कहा कि मैं अभी रात को सो रहा था, मैंने ख्वाब में देखा कि प्लेन क्रैश हो गया, सब लोग मर गए। अच्छा, आप कभी ऐसा होता है कि आप किसी काम पे निकल रहे हो, ऐसी बात आपने सुनी, आपने कहो नॉनसेंस, और कभी ऐसा होता है कि दिल में बुरा ख्याल आ गया, आपने कहा चलो छोड़ो, इतना अर्जेंट तो नहीं है, कल चला जाऊंगा। अब वो भी इस तरह से रिक्वेस्ट कर रहा, वापस आ गया। 2 घंटे के बाद ब्रेकिंग न्यूज में आ गया कि वही प्लेन जो 7 बजे इनको लेके जा रहा था क्रैश हो गया, सब लोग मर गए, एक आदमी भी नहीं बचा। सारे घर वाले खुश, ये खुश, चौकीदार को बुलाए, 2 चीजें उसके हवाले की, एक तो उसको इनाम दिया बहुत बड़ा, जान बची, और दूसरा उसको लेटर दिया कि फायर, तुम निकाल दिए गए, मैं तुम्हें अपनी नौकरी में नहीं रखता, चले जाओ। वो हैरान हो गए, कहा कि आका एक तरफ आप इनाम भी दे रहे हैं, खुश भी हैं और निकाल भी रहे। कहा मैंने तुम्हें रखा था कि तुम्हें रात भर जाग के घर का पहरा देना है, तुमने ये कहा तुमने कि कल रात को तुमने ख्वाब में ये देखा, दैट मीन्स तुम रात को सो गए थे, यानी ड्यूटी पूरी नहीं कर रहे हो, जाग नहीं रहे थे, तुम्हें सोने के लिए नहीं रखा, तुम्हारा एहसान अपनी जगह, ड्यूटी पूरी नहीं की, निकल जाओ। अब आप बताइए आप क्या फैसला करते। उसने जान बचाई, अच्छा काम किया, लेकिन किस तरह, अपनी ड्यूटी छोड़कर। अगर वो ड्यूटी पर होता तो यकीनन ये साहब मर जाते प्लेन क्रैश में। अब ये एक बड़ा मसला है, लेकिन वाकई ये इस्लाम का उसूल है कि जो तुम्हारी ड्यूटी है तुम्हें अंजाम देना। और अब मैं इस ड्यूटी 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 को आगे नहीं बढ़ाता हूं, बहुत मुख्तसर करता हूं। अगर मर्द की ड्यूटी है कि उसे घर के बाहर की जिम्मेदारियां अदा करना है तो मैं अदा करना, और अगर औरत की ड्यूटी है कि तुम्हें घर को संभालना है तो ये तुम्हें काम अंजाम देना। अब आजकल की दुनिया में शैतान ने पहले तो दुनिया को इतना एक्सपेंसिव बना दिया कि एक आदमी की तनख्वाह में गुजारा नहीं होता, चुनाचे ख्वातीन को घर से बाहर निकलना पड़ता। घर से बाहर निकलने का मकसद यह है कि उन्होंने अपनी ड्यूटी छोड़ दी। और इसको मैं बहुत ही सिमिलर कहता हूं करबला के पूरे वाकये में, जहां कहीं यजीद ने करबला को याद किया तो एक जुमला जरूर कहा, कहां है मेरे बद्रो ओहद के बुजुर्ग, आज मैंने उनका रिवेंज लिया। करबला असल में बद्रो ओहद का इंतकाम भी है। वैसे करबला बहुत बड़ा जिहाद है, उसके बहुत सारे फायदे हैं, बहुत सारे उससे इस्लाम को बेनिफिट मिले, मगर दुश्मनों का एक मकसद था बद्र और ओहद का इंतकाम। दुआए नुतबा में भी इसकी जानिब इशारा है और ज़ियारत आशूरा में भी। आज की रात मेरे मौला ने अब्बास आलमदार के जरिए उमर सास से मुज़ाकिरात करके हासिल की। ये रात जिसमें आपके मजलिस सुन रही, फजर तक चलेगी ये रात, मगर ये जुमला हुसैन का था कि मैं दुनिया से जाने से पहले एक रात और अपने परवरदिगार की ज्यादा से ज्यादा इबादत करके जाना चाहता हूं। और खाली खुद अकेले ने पूरे लश्कर को यह तारीख का जुमला है कि शब आशूर अगर कोई हुसैनी खेमों के करीब से गुजरता तो इस तरह से जिक्र खुदा और कुरान की आवाज आती का वदी नहल, जैसे शहद की मक्खी का जो छत्ता होता है उसके करीब से जाए तो मक्खियों की वो आवाज आती। पूरी रात इबादत। चुनाचे हमारे यहां इसके कुछ थोड़े से मुख्तसर से आमाल, लेकिन असल आमाल कल आशूर के दिन के। तो ये कुछ लोग आज रात के आमाल करेंगे, लेकिन इससे ज्यादा अहम क्योंकि कल दिन के हैं, और उन आमाल में 100 मरतबा लानत भी है। लानत पार्ट है इस्लाम का, लानत पार्ट है शियत का, लानत पार्ट है करबला का, बट लानत को समझना है तो वह इंशाअल्लाह मैं आशूर के बाद की मजलिसों में, आखिरी 2 मजलिसें हैं उसमें कुछ बयान करूंगा। इरादा है वैसे तो अल्लाह अरब तो रबी में फस्क लजाइम, मैंने अपने रब को पहचाना अपने इरादे टूटने से। तो खैर बात यह थी कि आज की रात सारे हुसैनी लश्कर तैयारी कर रहा है कल के जिहाद के लिए, और यजीद का है कहना है कि मुझे ओहद का इंतकाम लेना, और ओहद में क्या हुआ था, रसूलुल्लाह ने 50 सहाबियों को एक जगह बिठा दिया था, कहा यहां बैठ जाओ, हम जंग जीत जाएं या जंग हार जाएं तुम्हें यहां से नहीं हटना। लेकिन हर एक को मालूम है कि क्या हुआ कि जब शुरू में मुसलमान जंग जीतने लगे, माल गनीमत नजर आने लगा, 47 out of 50 अपनी जगह छोड़ के चले गए। उनका जो लीडर था सईद इब्ने जुबैर चीखता रहा कि रसूल का जुमला याद रखो, हम जंग हारे या जीते तुम्हें यहीं रहना, मगर पैसे की लालच में दौलत की मोहब्बत में जगह छोड़। मुसलमानों को इतना नुकसान हुआ इस जंग उहद में। रसूलुल्लाह का मातम देखिए जनाब हमजा की शहादत पर, और इसके अलावा भी एक मुख्तसर जुमला सुन लीजिए, रसूलुल्लाह ने उहद के अलावा तकरीबन 80 लड़ाइयों में जंगों में हिस्सा लिया। 80 जंग में टोटल इतनी शहादतें नहीं हुई टोटल जितनी एक जंग उहद में हुई। इतना नुकसान क्यों, जिसकी जहां ड्यूटी लगाई थी उसने अपनी ड्यूटी छोड़ दी, उसने वो जगह छोड़ दी। अब अगर इस्लाम ने औरत की एक ड्यूटी लगाई है तो मैं घर में बैठकर घर को संभालना, और वो पैसे की लालच में जगह छोड़ दी, तो ये मौला के खुतबा नंबर 25 के एतबार से खयानत हो गई इमाम के साथ और अल्लाह के साथ। हर एक की एक ड्यूटी है, उसको अपनी ड्यूटी अंजाम देना। لیکن اس کے اندر دو چیزیں، نمبر ایک یہ پیسے کی محبت، اور نمبر دو بعض مردوں کا وہ اب تک غرور والا دماغ، ایروگینٹ والا دماغ، وہ ہندو کلچر والا دماغ کہ عورت پیر کی جوتی ہوتی، یہ اسلام میں تو کہیں نہیں۔ جتنی عزت اسلام نے عورت کو دی، جتنا احترام اسلام نے عورت کو دیا، ماں کی عزت بھی آپ جانتے ہیں، بہن کی عزت بھی آپ جانتے ہیں، بیٹی کی عزت بھی آپ جانتے ہیں، بہن کی عزت بھی آپ جانتے ہیں، یہ اسلام میں کہیں نہیں۔ اب یہ اس میں بہت آرگومنٹ ہو سکتا ہے کہ لوگ کہتے ہیں جی اسلام کی نگاہ میں عورت سیکنڈ گریڈ کی سٹیزن ہے، کس وجہ سے آپ نے کہا؟ کیونکہ اس کو میراث میں آدھا حصہ ملتا۔ کیا پیسے دینے ہی سے کسی کی عزت طے پاتی؟ بہت لمبی بات ہے، میں اس وقت اس کو ٹچ نہیں کرنا چاہتا ہوں۔ تو میں کہنا چاہتا ہوں کہ اب اس کی وجہ سے، جو بعض مردوں کی ٹونٹنگ اور تانوں کی وجہ سے، یقیناً مجھے پتا ہے کہ یہاں پہ ایسا نہ ہوتا ہے نہ ہو سکتا، اللہ کے خوف کی وجہ سے نہیں، حکومت کے قانون کے خوف کی وجہ سے، لیکن اب تک پاکستان میں ایسے لوگ تانا دیتے، ہم تمہیں دو روٹی کھلا رہے ہیں۔ اس تانے سے بھی بہت سی عورتیں گھر سے باہر نکلی ہیں۔ مولا نے اسی نہج البلاغہ میں وصیت نمبر 31 امام حسن کے نام ایک ڈاکومنٹ لکھ کے دیے، امام حسن کا ڈاکومنٹ لکھ کے دیے، اس میں 31 نمبر، خطبہ نہیں لیکن نہج البلاغہ کے تین پارٹ ہیں۔ میری پوری یہ مجالس سن کر بعض بچوں کے دل میں نہج البلاغہ پڑھنے کا شوق ہوا، ورنہ بڑے تو سب ممبر سے نہج البلاغہ کی تعریف سنتے ہی رہتے ہیں۔ نہج البلاغہ کے تین پارٹ ہیں، پارٹ اے، پارٹ بی، پارٹ سی۔ اگر واقعاً کسی کو نہج البلاغہ سمجھنے کے لیے پڑھنا ہے تو میں اس سے کہتا ہوں کہ اس کو اس طرح سے آپ اسٹارٹ کریں جیسے ہم بچوں کو قرآن جو سکھاتے ہیں۔ قرآن ہم کس طرح سکھاتے ہیں کہ پہلے بچے کو 30th پارا، وہ نورانی قاعدے اور یسن القرآن کے بعد پہلے وہ 30th۔ کیوں کہا چھوٹے چھوٹے سور ہیں، پہلے اس کی پریکٹس ہو تو پھر بڑے سوروں پر آئیں گے۔ نہج البلاغہ کا یہی اسٹائل، اس کے پارٹ اے جو خطبات ہیں وہ سب لمبے لمبے خطبے اور ذرا سے مشکل بھی ہیں نئے آدمی کے لیے۔ پارٹ بی میں میرے مولا کی ڈاکومنٹس ہیں، جو علی نے لیٹر لکھے، جو وصیتیں لکھی، اور پارٹ سی میں میرے مولا کے ایک ایک دو دو لائن کے چھوٹے چھوٹے نصیحت کے جملے، جیسے قرآن کریم کا 30th پارا، تو وہ جو ہے بہت آسان بھی ہے، دو جملے، تین جملے، تین لائنیں، بات سمجھ میں بھی آ جاتی ہے۔ جب اس کی عادت ہو جائے گی تو پھر پارٹ ٹو پڑھیے گا، لیٹرز، لیٹرز کی لینگویج بھی بہت ایزی، پھر آئیے پارٹ ون پر۔ تو یہ تو میں نے اس لیے کہا کہ واقعاً ذاتی طور پہ مجھے پتا ہے، اور یہاں تو خیر جیسا مجھے پتا ہے کہ میلبرن میں مجھے کوئی نہیں سنتا، یہ مجھے لاہور سے اطلاع ملی کہ بچوں کو شوق ہوا ہے نہج البلاغہ کا، تو میں نے کہا ایک بات یہ احتیاطاً بتا دوں۔ ایک اور بات احتیاطاً بتا دوں، وہ یہ ہے کہ آج چونکہ بات بچوں کی ہوئی تھی، کہ آج کی دنیا میں کتاب خریدنے اور کتاب پڑھنے کا رواج ختم ہو گیا۔ کتاب میں خود ایک برکت، آج بھی مجھے جو مزہ کتاب پڑھنے میں آتا، وہ آن لائن انٹرنیٹ پہ موجود جو کتابیں ہیں، جو پی ڈی ایف فائل وغیرہ، اس میں مزہ نہیں آتا ہے، مجبوری میں گزارا۔ لیکن آج کے بچوں کا بالکل الٹا مسئلہ، ان کے لیے بہت ایزی بھی ہے، اور اب یہ جو COVID-19 کی وجہ سے اسکول اور کالج کی تعلیم بھی اب آن لائن کے ذریعے ہو رہی ہے، تو اور ان کو اس کی ہیبٹ عادت ہو گئی ہوگی، عادت سے بہت فرق پڑ جاتا۔ ہمیں کتاب کی عادت ہے، اس کے بغیر ہم کو لگتا ہے ہم نے کچھ پڑھا نہیں، بس گزارا کر لیا کسی طرح۔ اور آج کے بچے جو ہیں وہ انٹرنیٹ پہ جاتے ہیں، آن لائن جاتے ہیں۔ آن لائن پر جو بہت بڑا پرانا مسئلہ ہے، جو میں الگ سے کبھی بتاؤں گا، مسئلہ یہ ہے کہ نہج البلاغہ کے وہ ورژن بھی موجود ہیں جو دشمنان اہل بیت نے نہج البلاغہ چینج کر کے بنائے۔ نہج البلاغہ کے وہ تمام جملے، خطبے، کبھی تو پورا خطبہ غائب ہے، کبھی یہ خطبے میں سے وہ جملہ غائب ہے جو ان کے خلاف جا رہا۔ وقت کم ہے، آج کی مجلس ایک طرح سے عشرے کی آخری مجلس ہے، اگرچہ اس کے بعد، عاشورے کے بعد دو دن میں اور بیان کروں گا۔ लेकिन जैसा कि हमारे आजादारी का कंसेप्ट होता है आशूरे तक, तो खुलासा यह है कि नहजुल बलागा अगर आपके बच्चे बुक फॉर्म में नहीं पढ़ रहे हैं तो पहले चेक कर लीजिएगा कि वो ऑथेंटिक उसका वर्जन है, वो वाला बच्चे ऑनलाइन पीडीएफ फाइल देख रहे हैं या किसी ऐसे दुश्मन अहले बैत की तरफ से। इंटरनेट पे तो कुछ पता नहीं चलता, तो जाएगा गूगल में, वो टाइप करेगा नहजुल बलागा, उसके सामने 10 12 15 वेबसाइट आ जाएंगे कि यहां नहजुल बलागा है। अब नहजुल बलागा का एक बहुत इंपॉर्टेंट खुतबा है, खुतबा नंबर 3, दुश्मनान अहले बैत के लिए भी और मुहिब्बान अहले बैत के लिए भी, इनके लिए भी बहुत अहम है उसका मैसेज। इनके लिए तो सिर्फ एक जुमला कहूंगा, मौला ने यह खुतबा इनकम्प्लीट क्यों छोड़ दिया बस। लेकिन यह खुतबा जो है कई नहजुल बलागा जो ऑनलाइन है उस पर से निकाल दिया गया। अब आप खुद पढ़ेंगे तो अंदाजा होगा मेरा आज का मौजू कुछ और है। तो यह नहजुल बलागा जिनको पढ़ने का शौक हुआ है वो उस तरीके से पढ़ेंगे, लेकिन बात यह नहीं हो रही थी, बात यह हो रही थी कि इस नहजुल बलागा पार्ट 2, मैंने भी कहा पार्ट 2 मेरे मौला के रिटर्न डॉक्यूमेंट्स है, उसमें 31 नंबर बहुत अहम है। तो हर चीज अहम, ये जुमला भी मैं गलत कहता हूं कि ये बहुत अहम है वो कम अहम है। क्या कुरान की कोई आयत कम अहम है? क्या मौला का कोई खुतबा कम अहम? लेकिन बहुत अहम का मतलब है कि इस वक्त जो दुनिया की सिचुएशन, दुनिया नहीं मोमिनीन के घरों, इसमें इमाम हसन के नाम वसीयतनामे में आखिरी टुकड़ा वो आ रहा है जिसमें यह है कि अपनी बीवियों से किस तरह बिहेव करना, खबरदार उनको ज्यादा ताने मत देना, खबरदार उन पर ज्यादा टोंटिंग ना करना। मौला फरमाते हैं कि इसकी वजह से ठीक और अच्छी औरत भी बिगड़ जाती है जब बार 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 ये ताने सुनेगी। अब इसमें एक जुमला, इस ये बिल्कुल आखिरी पेज पर आपको मिलेगा, ये 31 नंबर की डॉक्यूमेंट बहुत लंबी, अगर आप पूरा नहीं पढ़ पाए तो इसका आखिरी पेज, उससे पहले एक जुमला और भी बहुत अहम है। अय्याम अज़ा में खुसूसन पहले अशरे में बहुत ज्यादा ये बात कही जाती है कि हम सब हुसैनी हैं एक प्लेटफॉर्म पर, हमें चाहिए कि अपने सारे डिफरेंसेस खत्म करें और अय्याम अज़ा में एक दूसरे को माफ भी कर दें अगर इससे पहले गलतियां हुई। एक बात जो मैं कल रात की मजलिस से कनेक्ट करके कह रहा हूं वो ये है कि जैसे मोहब्बत अली दुनिया की सबसे बड़ी इबादत या वन ऑफ द ग्रेटेस्ट या हाईएस्ट रैंक इबादत है अली की मोहब्बत, और यहां तक रिवायतों में है कि हुब्बो अली याकुलु जुनू कमा ताकुलु नारुल हतब, बहुत स्ट्रांग ये रिवायत है, अली की मोहब्बत गुनाहों को इस तरह से खाने लगती है जैसे आग लकड़ी को खाती है। कल ये बात आई थी ना कि अली का चेहरा देखना इबादत, तो फिर अली का जिक्र इबादत, तो अली की मोहब्बत इबादत, ये उससे कनेक्ट है। अली की मोहब्बत गुनाहों को खाती है, अगर कि इसका जो मतलब लोग समझ रहे हैं शायद वो भी सही ना हो, इसका मतलब लोग ये समझ रहे हैं कि रोजाना नए नए गुनाह करते जाओ अली की मोहब्बत उसको खत्म करते जाए। देखिए मैंने कल कहा था ना कि इस्लाम हर उस मौके पे एहतियात करता जहां इस्लाम को यह डर लगे कि लोग मिस इंटरप्रेट करेंगे किसी एक्शन को। यहां पे हदीस खत्म नहीं हुई कि अली की मोहब्बत गुनाह खाती है, जिस तरह आग लकड़ी को खाती है, लकड़ी अगर आग आग, आग में डाले आग किस तरह खाती है, ये लकड़ी है इसको जलाने लगती और खत्म कर देती है, आखिर में खत्म हो जाती है लकड़ी। आग का ये काम नहीं है कि आधी लकड़ी जलाओ तो आधी लकड़ी नई पैदा करो और फिर इस आधी को जलाओ तो और नई लकड़ी पैदा हो, तो लकड़ी बढ़ती जाए आग जलाती जाए, ये आग का काम नहीं। आग का काम है जितनी लकड़ी है उतनी रहेगी और आग उसको खत्म करेगी। अली की मोहब्बत गुनाहों को खाती है, यानी अली का मुहिम जितने गुनाह हैं हैं, अब नया गुनाह नहीं आएगा, पुराने गुनाह माफ होते जाएंगे। ये को थोड़ी के अली की मोहब्बत नमाजों को माफ कराए और आप आज 10 और नमाजें कजा कर दें, अली की मोहब्बत गीबत का गुनाह माफ कराए आज आप 50 मोमिनीन की और गीबत कर दें, अली की मोहब्बत आपके $1,000 के माले हराम को पाक करे और आप आज $5,000 और हराम कमा ले, ये जो मोहब्बत अली तो पाक करती चली जाएगी। جس طرح آگ لکڑی کو ختم کرتی ہے, یعنی ایک وقت آئے گا اگر آگ ہے تو لکڑی ختم ہو کے رہ جائے گی, مٹ کے رہ جائے گی, وجود نہیں رہے گا. جہاں علی کی محبت ہے وہاں گناہ ختم ہو جائیں گے. خیر اب یہ تو بہت اہم روایت ہے, لیکن یہ ہے نگیٹو پازیٹو, وہ کام جو گناہ معاف کرتا. اور ایک روایت نگیٹو ہے, اس میں بھی یہی لفظ آئے, بالکل یہی لفظ ان الحسد. یہ روایت آپ کو مجتہدین کی کتاب میں امر بالمعروف کے چیپٹر میں ملے گی, مرحوم آغائے خوئی کی توضیح المسائل میں امر بالمعروف, نیکی کا حکم دو گناہوں سے روکو. تو پھر ایک لسٹ دی ہے کہ نیکیاں ہیں کیا گناہ ہیں کیا, پوری لسٹ تو نہیں, کہا اہم اہم نیکیاں اہم اہم گناہ, اس میں یہ لکھا. اور جہاں تک مجھے یاد پڑ رہا ہے آغائے سیستانی کی بھی توضیح المسائل میں آپ کو یہی ملے گا. تو گناہ روکنا, تو گناہوں کی لسٹ میں آیا حسد, جیلسی. اور پھر خالی یہ نہیں تھا کہ حسد, آگے یہ حدیث لکھی ان الحسد یاکل الحسنات کما تاکل النار الحطب. بالکل وہی ورڈنگ ہے جو محبت علی کے لیے, کہ اگر حسد کسی کے پاس آ جائے, جیلسی, وہ اس کی نیکیوں کو اس طرح سے کھا جاتی ہے جیسے آگ لکڑی کو کھا جاتی ہے. آپ نیکیاں کرتے جائیے, نیکیاں کرتے جائیے, اور ساتھ میں آپ جیلسی اور حسد میں بھی مبتلا ہوں, یہ سارے کے ساری نیکیاں جو ہے نا ختم ہوتی چلی جائیں گی. اس کی ایسی مثال ہے جیسے اگر آپ کی پاکٹ جو ہے اس کے اندر سوراخ ہے, وہ پھٹی ہوئی ہے, آپ خوب محنت کر کے پیسے کما کے اس میں ڈالتے جائیں ڈالتے جائیں ڈالتے جائیں, پھر آپ دکان پہ پہنچے, آپ کو کچھ خریدنا, آپ نے پیمنٹ کرنے کے جیب میں ہاتھ ڈالا, ارے جیب تو خالی, کہاں سے خالی ہے, میں نے تو ابھی مثلا $500 بینک سے نکالے تھے, یا مجھے اپنی کمپنی سے ملے تھے, کہا وہ سوراخ تھا سب نکل گئے. ہم نے نیکیاں کمائی کمائی کمائی, قیامت کے دن پہنچے, حساب کتاب ہوا, پتا چلا کہ اب جنت جہنم کا مسئلہ, ہم نے کہا خدا بندہ ہمارے پاس بہت ساری نیکیاں, یہ کہہ کے ہم نے جیب میں ہاتھ ڈالا, نیکی کی نماز ہے کہ روزہ ہے کہ حج ہے, جیب میں ہاتھ ڈالا, پتا چلا جیب خالی, کہاں گئی نیکیاں, کہا تم حسد کر رہے تھے, حسد پھٹی ہوئی جیب کی طرح ساری نیکیوں پہ پانی پھیرتی. تو اس کا مطلب کیا ہوا کہ حسد گناہوں میں اتنے اس اسٹیج پر ہے جس پر نیکیوں میں محبت علی, سیم ورڈنگ آئی ہے, حب علین یاکل السیئات یا یاکل الذنوب, ان الحسد یاکل الحسنات, بس یہ فرق ہے, وہاں گناہ ہے یہاں نیکی, کما تاکل نار الحطب, یہی لفظ یہاں ہے یہی لفظ وہاں, یہ بہت بڑی خرابی حسد. اہل بیت اطہار سے دنیا نے اتنی دشمنی کی, یہ میدان کربلا کا اتنا بڑا ظلم کیوں ہے, حسد کی وجہ سے. ہم یحسدون الناس, یہ قرآن کہتا ہے کہ جو ہم نے اہل بیت کو عطا کیا ہے لوگ اس سے حسد کر رہے ہیں. میرے مولا کا سب سے بڑا مسئلہ یہ نہیں ہے کہ ان کے فضائل بہت زیادہ ہیں, مسئلہ ہے کہ لوگوں کو حسد ہے. اب حسد کی مثال, جیسا کہ میں نے اس سے پہلے بھی کئی دفعہ کہا کہ میں تو بزرگ علماء کا نام یاد رکھنا چاہتا ہوں, تو اگر ان کی کوئی بات بیان کروں تو ان کا نام بھی لے لیتا ہوں. خطیب اکبر مولانا مرزا محمد اطہر صاحب قبلہ, وہ اکثر ایک مثال دیتے کہ یہ علی کے میدان کربلا میں عاشور کی صبح, دیکھیں میری مجلس ہو رہی ہے شب عاشور ہے نا, اب اگلی مجلس ہوگی عاشور کی دوپہر, تو صبح عاشور تو ختم ہو جائے گی, صبح عاشور کی روایت سنی. جب دونوں فوجیں تیار ہو گئی, آقا نے جا کے ہمارے ساتھ, وہ درمیان میں جو جگہ تھی جو جنگ کے لیے جگہ چھوڑی جاتی ہے دونوں فوجوں میں, وہاں جا کے ہمارے ساتھ کو بلایا, اور بہت مختصر کر رہا ہوں کہ یہ بتا کہ آخر میرا تیرا کیا اختلاف کیا جھگڑا ہے جس کی وجہ سے تو میدان میں آیا. یزید سے سمجھ میں آ جاتا ہے, ابن زیاد سے سمجھ میں آتا ہے, ہمارے ساتھ تو مدینے میں حسین کے بچپنے کا دوست ہے, دوست تو نہیں کہوں گا, ایک ہی علاقے کے رہنے والے, جھگڑا کیا. کہا حسین سچی بات اگر پوچھنا, میرا تجھ سے کوئی جھگڑا نہیں, بغضاً بعبید, اصل میں ہمیں دشمنی ہے تمہارے بابا علی سے, ان سے تو موقع نہ ملا دشمنی نکالنے کا, آج ہمیں موقع ملا ان کی اولاد سے بدلہ لینے کا, تو اصل دشمنی علی سے, تو علی سے آخر کیا دشمنی, علی سے دشمنی ہے جیلسی. اور جو مرحوم مولانا مرزا اطہر صاحب مثال دیتے ہیں کہ بڑوں کو تو چھوڑو, جیلسی تو بچے جو معصوم کہلاتے ہیں ان میں بھی ہو جاتی ہے. کب, فرض کیجئے کہ کوئی اسکول ہے اور اسکول میں کئی بچے کلاس میں پڑھ رہے ہیں, اب معلوم ہوا کہ ایک کمپٹیشن ہوا, یہ بچہ فرسٹ آیا, कोई दूसरी चीज में वो बच्चा फंस आया, तीसरी चीज में ये बच्चा फंस आया, मसलन पढ़ाई में इसके नंबर ज्यादा ये फर्स्ट आ गया, स्पोर्ट्स में ये पीछे रह गया, स्पोर्ट्स में वो फर्स्ट आ गया, फिर मालूम हुआ कि तकरीरी मुकाबला हुआ वो जो डिबेट वगैरह उसमें ये फर्स्ट आ गए, फिर अटेंडेंस का मसला था उसमें वो फर्स्ट आ गए। ठीक रहेगा माहौल स्कूल का, एक इसको इनाम मिला, एक इसको मिला, एक इसको, लेकिन अगर कभी कोई ऐसा बच्चा निकल आए इस स्कूल में, मैं भी जैसी पैदा होगी, या जैसे मौलाना अथहर साहब एक मिसाल देते थे, मिर्जा मोहम्मद अथहर साहब आलिल्लाह मकामो, कि एक शहर में दो आदमी पहुंचे नए, दोनों ने फर्ज कीजिए कि बिजनेस शुरू किया, एक का बिजनेस फेल हो गया, एक बहुत कामयाब हो गए। अब जिसका बिजनेस फेल हुआ, हजार में एक होगा जो कहेगा हाँ भाई उसने मेहनत की, उसके पास हलाल था, अल्लाह ने उसको बरकत दी, मेरी गलतियां थी। 99% कहेंगे हसद, जी हमको पता है वो क्यों इतना आगे निकल गए, हमें मालूम है उनके तरीके। अरे मत पूछिए हमसे कितना वो हराम कमाते हैं, मत पूछिए हमसे कि कितना वो गुनाह, हम वो कर नहीं सकते, आखिर में यही कहेंगे इसलिए हम पीछे रह गए, वो आगे निकल गए। और चीजों को बिजनेस की तो मैंने मिसाल दी, यहां तो हालत यह कि मस्जिदें बनती हैं, इमामबाड़े बनते हैं, इस्लामिक सेंटर बनते हैं, रिलीजियस ऑर्गेनाइजेशन बनती है, और उसके अंदर जेलसी आ जाती, वो क्यों आगे निकल रहा है। और कुरान कहता है कि अहले बैत से दुश्मनी, इसीलिए क्या मालूम हुआ कि इस्लाम जब से शुरू हुआ जो फजीलत है वो अली को मिल रही, इसलिए नहीं कि मसला अल्लाह अली ही को देना चाहता, अल्लाह की तरफ से तो ओपन कंपटीशन है, ये बदर का मैदान है, जिसको चाहना जो चाहता है आके जंग करे, ओहद का मैदान है, जिसको चाहिए आके रसूल का डिफेंस करे, ये खंदक का मैदान है, जिसको चाहिए अमर इब्ने अब्दुवत की दो टुकड़े करे, ये खैबर का मैदान है, जिसे चाहिए वो किला फतह करे, ये शब हिजरत है, जो चाहे बिस्तर पर सो जाए, ये मक्के की गलियां है, जो चाहे पैगंबर को प्रोटेक्ट करे, वो कुछ कर तो नहीं सकते, लेकिन जो करके देखा रहा है यानी मेरा मौला, अब उससे हसद हो रहा। पैगंबर पे तोहमत लग गई कि जी हर चीज, कल रात को जो मैंने एक जुमला कहा था, मौलाना मिर्जा अथहर साहब का तस्करा हुआ, कितनी अजीम मिंबर की शख्सियत, कितने खिदमात की, उनका एक जुमला और सुन लीजिए खैबर के हवाले से, क्या मसला क्या हुआ कि खैबर के बारे में, खैबर अली ने फतह किया, एक जुमला मैंने कल पढ़ा शिवली नमानी का, अल्लाह ने फजल किया और फतह खैबर तो अली के मुकद्दर में लिखी हुई थी, इसलिए अली ने खैबर को फतह किया, यानी तकदीर में लिखी थी उनकी। ये लफ्ज मुकद्दर कभी कामयाबी में नहीं आता है, नाकामी में आता है। अली की दुश्मनी में लोग इतने अंधे हैं कि आज का जुमला है ये, अली के मुकद्दर में लिखी थी अल्लाह ने ये फतह। हमारा बेटा एग्जाम में फेल हो गया, दूसरे साहब का बेटा एग्जाम में फर्स्ट आ गए, हम सुनेंगे कहेंगे भाई क्या करें, वो हमारे बच्चे ने मेहनत की, उसकी तकदीर में नहीं लिखा था, उसकी तकदीर में नहीं था, फुला को वीजा नहीं मिला, उसकी तकदीर में नहीं था, नाकामी में। और जब फर्स्ट आया, अगर हम जाएं मुबारकबाद देने और कहें आपका बेटा फर्स्ट आ गया, लेकिन वो तो उसकी तकदीर में लिखा था, वो तो मुंह नोच लेगा हमारा। मौलाना मेहनत हमारे बेटे ने की, दिन रात वो लगा रहा, 16-16 घंटे वो पढ़ाई करता रहा, दो दो ट्यूशनें उसने ली हैं, दिन रात एक करके वो फंस आया, आप कह रहे हैं उसकी तकदीर में लिखा था, क्यों? तकदीर हमेशा उस वक्त कही जाती है जब आदमी नाकाम हो जाए, कहते जी हमने कोशिश की, तकदीर में नहीं था। और जो कोशिश करता है उसके लिए लफ्ज तकदीर नहीं आता है। जब अली के फजाइल आ गए, अली ने खैबर फतह, क्या अली की तकदीर में लिखा था? मौलाना का जुमला है कि अली की तकदीर भी अजीब तकदीर नजर आ रही। दावत जिलशीर अली की तकदीर में, मक्के की गलियों में बच्चों से मुकाबला अली की तकदीर में, शब हिजरत बिस्तर रसूल पे सोना अली की तकदीर में, बदर की कामयाबी अली की तकदीर में, ओहद में लापता इल्ला अली की तकदीर में, खंदक में बरजल ईमान कुल्लू अली की तकदीर में, खैबर में लाओते अन्न राया खदन रजुलन कर्रारन अली की तकदीर में, दोषे रसूल पे खड़े होके बुशकनी अली की तकदीर में, फातिमा की शादी अली की तकदीर में, गदीर खुम में मनकुन तो मौला का ऐलान अली की तकदीर में, हर चीज अली की तकदीर में। ऐसा लिख रहा है कि ऐसा लग रहा है तकदीर लिखने वाला भी कोई अली के मजहब का है कि हर चीज अली की तकदीर में लिख रहा, तो अपनी तकदीर भी अली के हवाले कर दो। लेकिन ये हसद, ये हसद बोल रहा, جو ہر جگہ ہم نے دیکھا صاحبان ایمان کے بیچ میں بھی نظر آتا. وقت موت کے وقت وہ فضیل ابن عیاض کا واقعہ جو شیخ عباس القمی نے لکھا ہے, مرتے وقت کلمہ نصیب نہ ہوا ان کے شاگرد کو پتہ چلا. تین خرابیاں تھیں, شراب پیتا تھا, تہمتیں لگاتا تھا, حسد کرتا تھا. کلمہ نہیں ملا, جب اس سے کہا پڑھو لا الہ الا اللہ, کہنے لگا میں نہیں پڑھوں گا یہ وقت آخر. تو یہ حسد اور یہ باقی گناہ حسد سے ہی نکلتے. غیبت بھی آدمی کسی سے جلسی میں کرتا, تو نیکیوں میں حب علی جیسی کوئی نیکی نہیں ہے, حسد گناہوں میں حسد جیسا گناہ کوئی نہیں. علی کی محبت کو ہاتھ سے نہ جانے دے, دل میں کبھی کسی مومن کے خلاف حسد نہ آنے دے. لیکن نہیں ہوتا, نیکی کے کام کو شیطان جب کسی طرح تباہ نہیں کرتا تو یہ حسد کے ذریعے تباہ کرتا. خیر ابھی اپنی جگہ ایک الگ موضوع تھا, لیکن میں نے کوشش کی کہ فضائل علی اور کربلا کے مقصد کی روشنی میں حسد پہ دو جملے بات کروں. لیکن اب بات یہ ہو رہی, بات یہ کہاں سے نکلی تھی, آپ بھول گئے ہوں گے, مجھے یاد ہے. بات یہ نکلی تھی کیا یام عزا کے دن غلطیاں تو آدمی سے ہوتی, مومن سے ہوتی, ہم معصوم تو آئے نہیں. ابھی بھی موقع ہے, بہترین موقع ہے یا یام عزا کا پہلا اشرہ جہاں آپ کے سارے گناہ معاف ہو سکتے. جس حسین نے ہر جیسے کے گناہ معاف کر دیے, اگر آج بھی ہم حسین کے دامن کو تھامیں اور کہیں کہ مولا جتنے گناہ ہم نے کیے ہیں ہم کو معاف کیجیے, یہ اعمال عاشورہ کا ایک مقصد یہ بھی, دیکھیے گا جا کے آپ کل, تو ایک دوسرے کو معاف کریں. دل میں حسد ہے تو حسد دل سے نکال پھینکے. لیکن یہاں پہ یہ نہج البلاغہ کا ریفرنس کیوں آ گیا تھا؟ نہج البلاغہ میں اسی پارٹ ٹو کے ڈاکومنٹ نمبر 31 میں مولا نے یہ لکھا کہ کوشش کرو کہ ہر ایک کی غلطیاں معاف کرو. جیسے کہ 11 امام نے کہا یہ بھی اللہ کا ایک شکر ادا کرو اگر لوگ تم سے حسد کریں, کہ تم محسود بنے ہو حاسد نہیں بنے ہو, لوگ تم سے حسد کر رہے ہیں. یا اللہ نے کوئی موقع دیا, حسد اسی وقت ہوتا ہے جب آپ کو کچھ ملا ہو اللہ کی طرف سے. خیر مولا نے کہا معاف کرو, جو تم سے کٹ جائے تم جڑ جاؤ, جو تم پہ زیادتی کرے نظر انداز کرو. یہ 31 نہج البلاغہ غدیری اسلام. لیکن بعض چیزیں غلط مشہور ہو جاتی. اب یہ جو بات میں کہہ رہا ہوں کتنی کامن بات ہے, ہر آدمی دوسرے سے کہے گا بھائی معاف کر دینا اچھا ہوتا, جو کبھی معاف نہ کرے وہ بھی زبان سے تو یہی کہے گا نا. لیکن مولا کہتے ہیں خبردار, ایک بات کا خیال رکھنا, نااہل کے ساتھ معافی کا سلوک نہ کرنا, جو ڈیزرو یعنی جو اتنا برا انسان ہے کہ آپ اس کو معاف کریں گے وہ اور سر پہ چڑھ جائے گا, وہ اور ایروگینٹ بن جائے گا. وہ یہ نہیں دیکھا گیا کہ آپ کس اچھی نیت سے معافی مانگ رہے ہیں, وہ سمجھے گا یہ مجھ سے دب گئے ہیں, یہ مجھ سے کمزور پڑ گئے, مجھ سے ڈر گئے. مولا نے کہا نااہل کو معاف نہ کرنا. نااہل کو معاف کرنے کا مقصد ہے اسے اور چانس دینا کہ اور لوگوں کے ساتھ زیادتی کرے. تو اب یہ اسلام. مولا کا ایک ٹائٹل ہے انا الصراط انا المیزان. مولا نے کہا کہ وہ جو قرآن میں آیا صراط مستقیم وہ میں ہوں. صراط مستقیم جو پل صراط ایک ہے نا جہنم پر, وہ اس کی کیا خاصیت ہے؟ ذرا سا ادھر جھکے تب بھی جہنم میں گرے, ذرا ادھر جھکے, بہت ہی جو تنگ سا راستہ ہو بال جیسے باریک, اس پر آپ کتنی احتیاط سے چلتے ڈس بیلنس نہ ہونے پائے. علی کی ذات صراط ہے, ذرا سا آپ ادھر جھکے تو آپ بن جائیں گے غالی, ذرا ادھر جھکے آپ بن جائیں گے مقصر. اور علی کی ٹیچنگز, ذرا ادھر جھکے تو آپ بن جائیں گے ایروگینٹ, کسی کو معاف نہیں کریں گے, ذرا ادھر جھکے تو آپ بن جائیں گے نااہل کو معاف کرنے والے, جو حق نہیں رکھتا اسے معاف کیا جائے, وہ ہماری معافی کا ناجائز فائدہ اٹھائے گا. ایک تو یہ بات ذہن میں رکھی. اب آپ کہیں گے کہ بھائی مولانا یہ تو پھر ہم ڈیسائیڈ کیسے کریں؟ وہ ابھی آ رہا ہے جملہ, صرف ایک جملہ, وقت بہت گزر گیا. اور ایک بات اور یاد رکھی, معاف کر دو معاف کر دو. اچھا اب آج کل ایک ایسی خطرناک چیز ایجاد ہو گئی ہے جس نے سارے اصول توڑ دی, یہ اسمارٹ فون, یہ موبائل فون. جب ایسے موقع آتے ہیں کہ لوگوں سے معافی مانگو تو میسج بھیج دی, 500 آدمیوں کو میسج بھیج دیا ہم کو معاف کر دو. وہ تو بلکہ ایک لسٹ بنی ہوئی ہے, یہ بھی نہیں پتا کس کس کو میسج بھیج رہے ہیں, اس میں کیا دیر لگتی. حج پہ جانا ہے معافی مانگو, ہر حاجی سے پوچھے 900,000,000 میسج آ رہے ہیں ہم کو معاف کر دیں. صاف لگتا وہ ایک لسٹ تیار شدہ ہے, ایک ہی میسج ٹائپ کر کے سب کو اس کی کاپی. 23 रमजान को मैसेज आ रहे हैं हमको माफ कर दो, ईद के दिन मैसेज आ रहे हैं माफ कर दो, ये माफ करना क्या इतना खेल है बच्चों का? माफी बहुत बड़ी इबादत, जब वो माफी मांगे सच्चे दिल से उसे माफ कर देना चाहिए। मगर दो चीजें, नंबर एक ना अहल ना हो, वो तो खैर एक अलग मौजू है। नंबर दो, ये तो खैर बंदे हैं ना, इनसे हम माफी मांगते हैं। असल माफी तो अल्लाह से मांगना चाहिए। अल्लाह कौन है? अरहमुर राहिमीन। यहां हम जिससे माफी मांगने जाते हैं वो अरहमुर राहिमीन तो नहीं है ना, वो अल्लाह जैसा तो नहीं है ना, उसका सीना इतना कुशादा तो नहीं है जो अल्लाह है जिसके हर एक को माफी है। अल्लाह से आप माफी कैसे मांगते हैं? इसी तरह मांगते हैं। एक मोबाइल पे मैसेज आपने टाइप कर दिया, खुदा बंदा मुझे माफ कर दो। ये रिवायतें तो आपने सुनी है ना, वो आदमी अल्लाह का मजाक उड़ा रहा जो जबान से कहता है मुझे माफ कर दो, ये अल्लाह का मजाक उड़ा रहा है, इज प्लेइंग विद अल्लाह। आपने कहा मैंने नमाज कजा की माफ कर दो, ये नहीं चलेगा, जो नमाज कजा की है वो पढ़ना पड़ेगी। आपने खुमस नहीं दिया, आपने कहा माफ कर दो, ये नहीं चलेगा, जितना पेमेंट बाकी है वो अदा करना। आपने अल्लाह से कहा मैंने हज नहीं किया माफ कर दो, वो हज करना पड़ेगा, वो रोजे रखना पड़ेंगे। और तौबा के हवाले से जरा सी मालूमात रखने वाला भी जानता है कि जबानी माफी मांगना वो भी जरूरी है अल्लाह से, लेकिन साथ में जो अल्लाह ने उसका तरीका बताया माफी का, कि माले हराम की माफी है कि वापिस करो जाके, नमाज इबादतों की माफी है कजा करो, हर एक को मालूम है, हर एक को ना सही तो पढ़े लिखे लोग, इंसानों की माफी भी ऐसी है। जब अल्लाह की माफी जो इतना अरहमुर राहिमीन है उसमें इतनी कंडीशन है, बंदों की माफी है। बहुत छोटी बात करता हूं, वक्त बहुत गुजर गया, और वह यह है कि मसलन आपने किसी पर बहुत तोहमतें लगाई, फिर एक मैसेज आपने भेज दिया शब कदर मुझे माफ कर दो, एक मैसेज आपने भेज दिया ईद के दिन मुझे माफ कर दो। इसमें माफी की एक शर्त है कि जिन जिन लोगों के सामने आपने उसको बदनाम किया, उसकी पर्सनैलिटी को डैमेज किया, उन लोगों को जाके बताया कि मैंने गलत कहा था। यह हौसला होता है? ये नहीं होता। तो मोबाइल फोन पे एक मैसेज भेज देने में क्या जाता है? चले आप उनके पास ना जाएं, यही मैसेज उनको भेजे कि हमने जो आपसे फुला साहब के बारे में कहा था गलत कहा था, वो ऐसे नहीं थे, हम गलती पे थे। चले मत जाइए, आमने सामने शर्म आ रही है, एम्बेरसमेंट फील हो रहा है। वेस्ट का जो सबसे बड़ा प्रॉब्लम है, ईगो प्रॉब्लम है, कैसे उससे कहें? यही मैसेज जिसको भेज, जिसकी आपने गीबतें की, और आपने एक मैसेज भेज दिया दो साल गीबत करने के बाद कि भाई हमें माफ कर दो। ये जोश बहुत चढ़ता है, मुझे मालूम है ना, जब रमजान के स्पीकर आते हैं माफी पे एक मजलिस पढ़ के जाते हैं, ओ बहुत आदमी घबरा जाता है, माफी मांगो। लेकिन क्या माफी होती है? ये माफी होती हत्ता उस आदमी से आके जिसको आपने विक्टिम बनाया, खाली उससे कहना भी काफी नहीं, उसकी गीबत जहां जहां आपने की उन सब लोगों से जाके कहें कि मैंने गीबत की थी, इसकी मैंने गुनाह किया था। अच्छा, पैसे की हद तक लोगों को मालूम है कि अगर आपने किसी की प्रॉपर्टी पे कब्जा कर लिया तो मोबाइल का एक मैसेज नहीं चलेगा कि भाई मुझे माफ कर दो, ये प्रॉपर्टी वापिस करना, और अगर इस दौरान आपने इसका कुछ प्रॉफिट लिया है तो सारा प्रॉफिट भी देना, बल्कि अगर प्रॉफिट नहीं भी लिया है और उसका एक रेंट बनता है वो रेंट भी आपको अपनी जेब से देना। ये हलाल और हराम पैसे में लोगों को ये मालूम है। इसी तरह किसी की जान आप ले तो वहां ये नहीं कि माफ कर दो, कंपनसेशन देना होता, ये भी बहुत से लोगों को मालूम है। तीन चीजें हैं मोमिन के लिए, उसका माल, उसकी जान, उसकी इज्जत। माल में आपको कुछ लोगों को नहीं मालूम होगा, लेकिन एक ओवरऑल पता है कि जी किसी का हक दबाया उसको वापस करो, जान के बारे में पता है वापस करो। लेकिन जो इज्जत को डैमेज करते हैं उसमें ये कंसेप्ट ही नहीं है कि खाली इतना सा जुमला लिख देना मुझे माफ कर दो। गीबत की है तो जाके उन लोगों को बताएं जिनके सामने गीबत की है, तोहमत लगाई है उन लोगों को जाके बताएं, हसद किया है उन लोगों को जाके बताएं कि हसद की वजह से जिनके सामने आपने किसी को बदनाम किया। एक सिंपल सा ईमेल, एक सिंपल सा मैसेज। चले मैंने तो एक बात कही जो हमारे यहां आजकल चला है कि एक रूटीन बन गया 500,000 आदमी को, चले माने कोई सच्चे दिल से भी किसी एक आदमी से मोमिन से माफी चाहता, मगर जो उसने उसको डैमेज पहुंचाया है सोसाइटी में वो जाके उसको खत्म करना हो, ये कोई नहीं करता। पैसे की ताज्जुब है, पैसे की हद तक फिर भी लोग जानते हैं कि अगर उसका माल खाया है तो माल वापिस करो, مال کی اہمیت زیادہ ہے کہ عزت کی اہمیت زیادہ ہے؟ ان العزت للہ وللرسول وللمؤمنین، یہاں پہ ایک فتویٰ، عزت اللہ کی ہے، رسول کی ہے، مومنین کی ہے. ہمارے اکثر مراجع یہ کہتے ہیں انکلوڈنگ آغا سیستانی، کہ اگر آپ نے کسی سے جا کے کہا کہ جی ہم نے آپ کی غیبت کی معاف کر دے، یہ کافی نہیں ہے. وہ جہاں جہاں آپ نے اس کی غیبت کی وہاں جا کے بات کر. کبھی کبھار لوگ ہمارے پاس آتے ہیں، مولانا آپ کی مجلسیں ایسی ہوتی ہے، بہت غصہ ہم کو آتا ہے تو ہم آپ کی برائیاں کر دیتے ہیں، آپ ہم کو معاف کر دیں. مومن کو حق نہیں ہے یہ معافی دینے کا. یہ آیت جو میں نے ابھی تلاوت کی اسی کو کوٹ کرتے ہیں مہاراج، مومن کی اپنی عزت ہے ایک اللہ کی طرح، وہ اپنی عزت بیچ نہیں سکتا. لیکن اس میں آرگومنٹ ہے. یہ آرگومنٹ کیا ہے وہ میرا آج کا آخری جملہ کیا کروں، وقت بہت تیزی سے میرے ہاتھ سے نکل گیا، آج نکل گیا. شب عاشور، آپ کو اعمال بھی کرنا ہے، مفاتی میں بھی لکھے ہیں، تحفۃ العوام میں بھی. اس کے علاوہ آسٹریلیا میں شب عاشور تقریباً سب سے پہلے آئی، تو پوری رات آپ کو آسٹریلیا سے چل کے کینیڈا اور نارتھ امریکہ تک کی مجلسیں اب آپ کو ملیں گی. سنتے جائیے، آج کی رات جاگنے کی رات ہے، رونے کی رات ہے، اور بیچ بیچ میں عبادت خدا کرنے کی رات. کوئی اور پراپر اعمال نہ کر سکیں، دشمنان اہل بیت پہ لعنت بھیجتے رہیے، سورہ قل ھو اللہ کی تلاوت کرتے رہیے، سورہ انا انزلنا کی تلاوت کرتے رہیے، اور درود. اور کوئی اور اعمال اگر نہیں ہے تو یہ مسلسل نہیں، ٹائم ٹو ٹائم. جو آخری جملے جو تھے، کہ اب یہ جو اتنا سارا مسئلہ بنا کہ مولا نے کہا کہ نااہل کے ساتھ معافی کا سلوک نہ کرنا، تو کس کے ساتھ کریں، کس کے ساتھ نہ کریں؟ یا یہ کہ جو معافی کریں تو یہ اس طرح سے پرسنالٹی ڈیمیج، یہ وہ، تو کس طرح جا کے معافیاں مانگے؟ اور ایک آدھ جملہ میں نے کہا کہ فلاں مسئلے میں اکثر مراجع نے کہا، اس کا مطلب یہ کہ سب کا یہ اتفاق نہیں، تو ہمارے اپنے مرجع کا کیا فتویٰ؟ یہی تکلیف کا انسٹیٹیوشن ہے. ممبر پہ مجلس آ سکتی ہے، مسائل کی ڈیٹیل نہیں آ سکتی. اس کے لیے آپ کو مسائل کے سیشن لینا پڑیں گے. آپ توقع نہ کریں بڑے سے بڑے اسپیکر سے کہ ممبر سے وہ ساری چیزیں بتا دیں. اگرچہ میرا ارادہ ہے کہ عاشورے کے بعد کی دو مجالس میں مجلس اسپیچ کم ہوگی، چند مسائل جو بہت ضروری ہیں، بہت اہم ہوں گی، وہ میں بتاؤں گا. لیکن بہرحال ممبر کا اپنا ایک طریقہ ہوتا ہے، مسائل کا اپنا. تو یہ آج آخری یہاں میسج بن رہا کہ تقلید اور اس کے حوالے سے اپنی ذمہ داری کا ہر مسئلہ مرجع سے پوچھ. اب جیسے ایک چھوٹی سی بات جو رمضان سے شروع ہو رہی ہے، لیکن کل بہت سے لوگ شاید بھول جائیں، ہمارے مہاراج نے فرمایا کہ COVID-19 کے ماحول میں اگر ہیلتھ اتھارٹیز کی انسٹرکشن، مثلاً یہ ہے کہ کہیں آپ جمع نہ ہو، تو آپ جمع نہیں ہو سکتے، وہ حرام ہے، وہ حرام، وہ گناہ. یہ انہی مسائل میں سے ایک مسئلہ ہے جو آپ پہلی رمضان سے سنتے آ رہے ہیں. بہت سے لوگ بہت سی عبادتیں چھوڑنے کے لیے اس کو ایک شرعی عذر بنا رہے تھے، اور ہے بھی شرعی عذر. بلکہ یہاں تک مسئلہ ہے کہ آپ بیٹھے ہیں، کوئی آپ سے ملنے آ گیا، تو اسلام میں بد اخلاقی منع ہے، لیکن کہا کہ پولائٹ ویسے اس کو منع کر دیں کہ میں اپنے گھر کا دروازہ نہیں کھولوں گا. بس اس میں ہر جگہ کچھ ڈیٹیل ہوتی ہے، علماء سے پوچھے. لیکن میں کہہ رہا ہوں کہ رمضان موقع بنا، عید موقع بنا، عاشورہ موقع بنے گا، آج کی رات موقع بنے گی، تو یہ خالی ایک اشتہار تقلید زبانی چیز نہیں، اس پہ آپ کو عمل بھی کرنا. اور بس آخری بات، تو شام غریبہ کی آج پڑھ رہا ہوں، اور شام غریبہ میں بھی پڑھوں گا جو کل رات. زینب کبریٰ سے زیادہ علم رکھنے والی شخصیت اس وقت دنیا میں کون تھی جب کربلا کا واقعہ پیش آیا؟ صرف سجاد، بس. لیکن جب زینب کے سامنے ایک مسئلہ شرعی آیا، ہم کیا کریں؟ آگ میں جلے جہاں سے مجلس شروع. زینب نے کیا کہا؟ زینب نے کہا پہلے میں پوچھوں گی شریعت کا مسئلہ، پھر عمل کروں. یہ زینب کبریٰ جو عالمہ غیر معلمہ ہیں، عصمت صغرا ہے ان کے پاس، لیکن بغیر اپنے زمانے کی حجت خدا سے پوچھے ہوئے کوئی قدم نہیں اٹھا رہی، جبکہ یہ مسئلہ حوضے کا ایک छोटा सा स्टूडेंट भी जानता, लेकिन जैनब को ये करबला में हमें गाइडेंस देना थी कि अपनी मर्जी किसी मसले में ना चला, चाहे अकीदत हो, चाहे मोहब्बत हो, चाहे जज्बात हो, चाहे कोई दुनियावी फायदा हो। ये शाम गरीबा का एक अहम मैसेज। शाम गरीबा के मसायब हमें उस वक्त और ज्यादा मुश्किल लगते हैं जब हम उसे कंपेयर करते हैं आज की रात से। सिर्फ दो रातें, एक आज की रात है, एक आने वाले कल की रात। मगर ये लफ्ज सिर्फ नहीं है, कयामत का फर्क है इन दोनों में। कयामत है कयामत, ये आज की रात और आने वाली रात। आज की रात कैसी है? अदाखाने सजे हुए हैं, लाइटें रोशन हैं। सिर्फ गम के बयान में बाज़ औकात कुछ जगहों पे लाइट को बंद कर दिया जाता है, लेकिन अदाखाने सजे हैं, लाइटिंग हो रही है, फर्श बिछे होते हैं, मोमिनीन उस पे बैठ के मातम करते हैं। कल की रात आती, अंधेरा होता है, कई जगहों से फर्श भी उठा दिया जाता है। लेकिन ये हमारे अदाखानों का फर्क नहीं, फर्क है हुसैनी खेमों का। आज की रात करबला में 61 हिजरी शब आशूर सारे खेमे लगे, हर बीबी अपने खेमे में अपने वारिस के साथ बैठी। आज बहनों के साथ भाई है, आज बेटी के सर पे हाथ फेरने वाला बाप है, आज हर शादीशुदा खातून का सुहाग सलामत है, आज हर माँ का लाल उसके सामने बैठा हुआ, चिराग जल रहे हैं, फर्श बिछे हुए हैं, खेमे लगे हुए। सिर्फ 24 घंटे गुजरेंगे या इससे भी कम, यही करबला होगी, यही बीबियां होंगी। खेमे जल चुके हैं, फर्श लूटे जा चुके हैं, पूरा घराना मारा जा चुका है, बीबियों के सुहाग उजड़ चुके हैं, बहनों के भाई मारे जा चुके हैं, लैला का जवान अकबर कलेजे में बर्छी खा के जलती रेती पे पड़ा है। हाँ, अंधेरा नहीं है जहां बीबियां बैठी। कल की बात, ये रोशनी कहां से आई? कोई गैरतमंद मुसलमान चिराग देके लेके नहीं आया है, ये जलते हुए खेमों की रोशनी होगी कल की रात, जिसमें जैनब अपने लुटे घर को लेके बैठे। लेकिन आज की रात रौनक, नमाज मगरबैन के बाद हुसैन ने अपने खेमे में, आज की जबान में बात करो, वॉर काउंसिल की मीटिंग बुलाई, जंगी काउंसिल। अल्लाह आप में से हर एक को करबला ले तो गया है ना, बार बार ले गया, खेमा गाह के बिल्कुल दरमियान में आका हुसैन का खेमा। हुसैन ने अपने खेमे में एक मीटिंग बुलाई, बाज़ उलमा कहते हैं कि नहीं, अब्बास के खेमे के सामने। नमाज पढ़ के हुसैन बैठे, एक मरतबा का अकबर बेटा सारे असाब को जमा करो, खेमे में सारे मर्द जमा हो गए, असाब भी हैं, शहजादे भी। और हुसैन ने एक मरतबा कहा कि है मेरे साथियों, ये लश्कर यजीद मेरा दुश्मन। मजलिस के शुरू में कहा था ना, बुखजन में अभी हुसैन तेरे बाबा की दुश्मनी की वजह से हम यहाँ पे आए। दुश्मनी हुसैन के बाबा से, मुस्लिम इब्न औसजा हबीब इब्न मुजाहिर से नहीं। हुसैन ने कहा, दुश्मनी मेरी, तुमसे कोई दुश्मनी नहीं, मैं तुमको इजाजत देता हूं, जिसका दिल चाहे चला जाए। हुक्म नहीं दिया, वरना मानना वाजिब होता, मर्जी पे छोड़ा। करबला कोई मजबूरी का जिहाद नहीं है, करबला भाई च्वाइस, जिसका दिल चाहे चला गया। सब खामोश। हुसैन ने कहा कि अच्छा, मैं अपनी बैत भी उठा लेता हूं जो जाना चाह रहा है। सब खामोश। हुसैन ने कहा, शायद आंखों के सामने जाते हुए शर्म आ रही है, असगर बेटा चिराग गुल कर दू। जब चिराग गुल हुआ, कहा अंधेरा हो गया ना, कौन जा रहा है नहीं जा रहा, किसी को नजर नहीं आ रहा, जिसको जाना है चला जाए। कुछ आवाजें तो आ रही है लेकिन पता नहीं चल रहा क्या हो रहा। थोड़ी देर के बाद कहा, असगर बेटा चिराग रोशन करो। असगर ने चिराग रोशन किया, हुसैन ने देखा गया तो एक भी नहीं, मगर सबने अपने आप को बदल लिया। जवान सीना तान के खड़े हो गए हैं, बच्चे पंजों के बल खड़े हो गए ताकि उनके कद बुलंद नजर आए, बूढ़ों ने सर से अमामे खोल के कमर में बांध लिए ताकि वो सीधे नजर आए, और हर एक कल के जिहाद के लिए तैयार। हुसैन ने एक मरतबा देख के कहा, गया नहीं कोई, क्या इरादा नहीं है तुम्हारे जाने का? अब बर्दाश्त ना कर सके। अब हर एक ने कुछ कहा। किसी ने एक जुमला ये कहा कि हुसैन, मैंने तेरे नाना का जमाना देखा, मैंने तेरे बाबा का जमाना देखा, जो तू कह रहा है बिल्कुल ठीक कह रहा, तेरे मुंह पे यही सजता है, तुझे हमारी जरूरत नहीं है मगर हमें तुम्हारी जरूरत है। हुसैन ठोकरे मार के निकालोगे तब भी वापिस यहीं पे आएंगे। किसी ने कहा कि हुसैन ठीक कह रहे हो लेकिन अपने घर से अच्छा घर बता दो जहां चले जाए, अपने दर से अच्छा दर बता दो जहां पे चले जाए। हुसैन की आंखों में भी आंसू आ गए और एक मर्तबा हुसैन ने कहा, आदम से लेके मेरे नाना तक और मेरे नाना से लेके आज तक किसी को इतने अच्छे सहाबी और सिपाही नहीं मिले जितने अच्छे सहाबी मुझे मिले हैं। आज भी हम कहते हैं अस्सलाम वालेकुम या औलिया अल्लाह है व अहिब्बा, अस्सलाम वालेकुम या अस्फिया अल्लाह है व विद्दा, ये वली खुदा है, ये सफी खुदा है। हुसैन ने कहा अच्छा तो फिर एक काम तो करो, अपने खेमे उखाड़ लो। तरीका यह था कि आगे असाब के खेमे थे, पीछे सैदानियों के, कहा कि नहीं खेमे उखाड़ लो और सैदानियों के खेमों के चारों तरफ अपने खेमे लगा दो, चारों तरफ से बीबियों के खेमे, ताकि रात को दुश्मन अचानक भी हमला करना चाहे तो बीबियों के खेमे तक ना जाए। अब हुसैन ये तैयारियां करवा रहे हैं कि एक मर्तबा तैयारियां मुकम्मल हुई और हुसैन ने कहा कि जाओ खेमों में, ये रात इबादत की रात है, जिक्र खुदा की रात है, तिलावत कुरान की रात है, रुकू और सुजूद की रात है। सारे असाब खेमों में गए मगर अब असाब ने एक रात आ गई है ना, इस वक्त आप अंधेरे में बैठे हैं शबे आशूर के, यही रात थी, मगर असाब ने खुद एक मीटिंग की और एक मर्तबा कहा कि हम में से हर आदमी बारी बारी हुसैनी खेमों के आगे पहरा देगा, बाकी सब इबादत करें, मगर दो घंटे तुम, दो घंटे तुम, दो घंटे तुम, दो घंटे तुम, ताकि कोई अचानक सामने से ना आने पाए। अब असाब की ड्यूटी लग रही है और हुसैन जहां पे हुसैन ने जंगी मीटिंग की है वहां से उठ के एक मर्तबा हुसैन अपने खेमे में आते हैं जो जैनब के खेमे के साथ है। क्या देखा? जैनब एक कुबरा बेचैनी और बेताबी के आलम में बेकरारी से सहने खेमा में टहल रही है, सहने खेमा जहां पे वो ऊंटों के निशान आज भी मौजूद हैं। जैसे ही हुसैन को आता देखा, अली की बेटी ने घबरा के कहा, भैया मैंने नाना रसूलुल्लाह का जमाना देखा है, मोहब्बत का दावा करने वाले हमें छोड़ के चले गए, मैंने अम्मा फातिमा का जमाना देखा है, अकीदत का मुजाहिरा करने वाले हमें छोड़ के चले गए, मैंने बाबा अली का जमाना देखा है, खून बहाने का दावा करने वाले वक्त पे गायब हो गए, मैंने भैया हसन का जमाना देखा है, किसी ने हमारा साथ ना दिया। अपने असाब को चेक कर लिया है, इनका इम्तिहान ले लिया है, ऐसा तो नहीं है कि वक्त पे ये भी हमें छोड़ के चले जाएं। अभी जैनब हुसैन से सवाल कर ही रही हैं कि ये आवाज दरे खेमा पर शायद बुरैर हमदानी खड़े थे उनके कानों तक पहुंच गई, उन्होंने असाब के खेमों को देख के आवाज दी, अय मुस्लिम इबन असजा, अय अबीब इबन मजाहिर, अय हिलाल इबन नाफे बजली, अय शौजब, अय आबिस, जरा दौड़ के तो आना। असाब इमाम दौड़े दौड़े आए, बुरैर खैरियत तो है, क्या दुश्मन ने अचानक हमला कर दिया? कहा कि नहीं, इससे भी ज्यादा सख्त इम्तिहान, फातिमा की बेटी को हमारी वफा पे यकीन नहीं आ रहा है, शहजादी आका से सवाल कर रही। वह इतना सुनना था, तमाम असाबे इमाम ने जो पर्दे के बाहर हैं नियाम से तलवारें निकाली, हर एक ने तलवार अपनी गर्दन पे रखी। अबीब ने बावाज बलन कहा, शहजादी जैनब अगर आप हुक्म दें अभी अपने अपने हाथों से अपनी गर्दने काट कर अपने कटे सर आपके कदमों पर ढेर कर दें। असाबे इमाम इम्तिहान मुकम्मल हुआ, हुसैन ने भी इम्तिहान ले लिया, जैनब ने भी इम्तिहान ले लिया। हुसैन ने कहा जाओ अपने अपने खेमों में वापस जाओ और हुसैन मुसल्ले पे आके बैठ गए। आधी रात हो गई, अब हुसैन को देखना है बीबियां, मर्दों का इम्तिहान तो हुआ, अभी औरतों का इम्तिहान लेना है। हुसैन एक मर्तबा बीबियों के खेमों का जायजा लेने के लिए निकले, अब शहजादियों का इम्तिहान है, अब सैदानियों का इम्तिहान है, अब मुखद्दरात इस्मत और तहारत का इम्तिहान है। हुसैन हर खेमे के करीब से गुजरे, सिर्फ बाहर से देखा, हर बीबी कल के जिहाद के लिए अपनी कुर्बानी तैयार कर रही है। उधर उम्मे फरवा है, कासिम को बिठा दिया है, कासिम कल ऐसा जिहाद कर कि तुझे ना कहना पड़े, दुश्मन पुकार उठे हसन मुश्तबा का वारिस आया है। उम्मे लैला مومبتی کی روشنی میں اکبر کے چہرے کو دیکھتی جاتی ہے. چاند تیری ماں آخری بار تجھے دیکھ لے، کل یہ چہرہ خاک و خون میں ملنے والا ہے. ہر خیمے کے قریب حسین گئے، باہر سے دیکھا ہر بی بی خوش ہے، ہر بی بی کل کے لیے اپنی قربانی تیار کر رہی، مگر صرف ایک خیمہ ایسا ہے جہاں سے حسین کو بی بی کے رونے کی آواز آئی. یہ کس کا خیمہ ہے؟ حسین نے قریب آ کے دیکھا یہ رباب کا خیمہ ہے. رباب اصغر کے گہوارے پہ سر رکھے ہوئے رو رہی ہیں. ایک بار میرے آقا نے کہا رباب خیریت تو ہے؟ کیا اصغر مر گیا؟ کہا کہ نہیں مولا، اس لیے نہیں رو رہی ہوں، اپنی بدقسمتی پہ رو رہی ہوں. مولا جب میری شادی ہوئی اور میں اس گھر میں آئی تو میں نے اپنے آپ کو دنیا کی خوش قسمت ترین عورت سمجھا. فاطمہ کی بہو بنی ہوں، علی مرتضیٰ کی بہو بنی، پھر اللہ نے مجھے اولاد دی، اور اولاد بھی ایسی جسے مکمل کہا جائے. دو دیے، ایک بیٹا ایک بیٹی، خاندان مکمل ہو گیا. لیکن مولا آج مجھے لگ رہا ہے کہ میں تو بڑی بدقسمت ہوں. کیوں؟ کہا اس لیے کہ دیکھ رہی ہوں ہر بی بی اپنی اپنی قربانی کل کے جہاد کے لیے تیار کر رہی ہے. آئے رباب، کل کے لیے رباب کے پاس کوئی قربانی نہیں ہے. ایک بڑی بیٹی ہے سکینہ، اور لڑکیاں میدان میں جا نہیں سکتی ہیں، اور جو میدان میں جا سکتا ہے بیٹا وہ اصغر اتنا چھوٹا ہے، اتنا چھوٹا ہے کہ گھٹنوں کے بل چل کے بھی میدان میں نہ جا سکے. اللہ نے اولادیں دونوں دی، مگر کل کے جہاد میں کوئی اولاد کام نہیں آ سکتی. مجھے نہیں پتا آقا حسین نے کیا جواب دیا، لیکن میں ہوتا ہاتھ جوڑ کے کہتا ہے شہزادی رباب، ارے آپ کی اولاد تو ایسا قربان کرے گی، ایسی قربانی دے گی کہ دنیا عباس کے جہاد کو بھول جائے گی. آپ کا اصغر ایسا جہاد کرے گا کہ اکبر کا جہاد پیچھے رہ جائے گا، اور آپ کی سکینہ زندان شام میں جا کر ایسا جہاد کرے گی کہ نام یزید داخل دشنام ہو جائے گا. سب سے زیادہ تو رباب ہی کی اولاد نے جہاد کیا ہے. لیکن مجھے نہیں پتا حسین نے کس طرح تسلی دلائی. عاشور کا دن آیا، صبح سے جہاد، مجاہد میں مجاہد، شہزادے میں شہزادہ جا رہا، لاشوں پہ لاشی آ رہے ہیں، سارے لاشی آ گئے، آخر میں حسین اکیلے رہ گئے. آج شبیر پہ کیا عالم تنہائی ہے، حسین تنہا رہ گئے. ایک مرتبہ دائیں طرف دیکھا، ایک مرتبہ بائیں طرف دیکھا، آواز دی حل من ناصرین ینصرنا، ارے ہے کوئی جو میری مدد کو آئے، کہیں سے جواب نہ آیا. خیموں سے بیویوں کے رونے کی آواز آنے لگی. حسین ٹیلے سے اترے، خیمے میں گئے. زینب کیا بات ہے، ابھی میں زندہ ہوں، یہ بیویاں کیوں رو رہی؟ کہا بھیا ادھر، تو نے کہا حل من ناصرین ینصرنا، اصغر نے اپنے آپ کو گہوارے سے زمین کربلا پہ گرا دیا. یاد دلا رہا ہوگا بابا ابھی آپ کا ایک ناصر موجود ہے، ابھی آپ کا ایک سپاہی موجود ہے، جب تک میں موجود ہوں اپنے ناصر کو طلب نہ کرنا. حسین نے اصغر کو لیا اور لے کے چلے. دھوپ بہت تیز تھی، ابا کے دامن میں چھپایا. لشکر یزید نے کہا شاید حسین قرآن لے کے آ رہے ہیں اور قرآن سے فیصلہ کرانا چاہتے ہیں. لیکن جب حسین نے خدا آپ کو جب کربلا لے جائے تو یہ جملے ہمیشہ یاد کیجئے، مقام علی اصغر پر پہنچ کر حسین وہاں پہنچے. ایک بار دامن مر سے ابا ہٹائی، لوگوں نے دیکھا قرآن تو ہے مگر قرآن صامت نہیں ہے، قرآن ناطق کا ایک پارا ہے. حسین نے کہا اے حجت خدا کے پوتے، اصغر حجت خدا کے پوتے ہو، اپنی حجت ان پہ تمام کرو. معصوم اصغر نے ننی سی زبان ہوٹوں پر، سوکھے ہوٹوں پہ پھیرنا شروع کی. پورے کربلا میں واحد موقع تھا، پورے جہاد کربلا میں، لشکر یزید منہ پھیر پھیر کے رونے لگا. عمر سعد گھبرا گیا. ایک مرتبہ حرملہ کے قریب آیا، اے حرملہ اختا کلام الحسین، حسین کے کلام کو کاٹ دے، کچھ اور دیر یہی حالت رہی میری فوج میں بغاوت ہو جائے گی. حرملہ نے اپنے تیروں کو دیکھا، اس کے پاس ایک بھال کا تیر بھی تھا جو آدمی کے گردن توڑنے کے لیے استعمال ہوتا ہے، اور تین بھال کا تیر بھی تھا جو گھوڑے کی گردن توڑنے کے لیے استعمال ہوتا ہے یا درخت میں سوراخ کرنے کے لیے. ہر مولا نے تین بھال کا تیر اپنے ہاتھوں میں لیا. ہائے، گھوڑے کی گردن توڑنے والا تیر، درخت میں سوراخ کرنے والا تیر، جس کا اپنا وزن اصغر کے وزن سے زیادہ ہے. کمان میں لگایا، ایک بار کمان کھینچی، تیر پھینکنا چاہتا ہے، ہاتھ کانپے، تیر اور کمان گر پڑے. اللہ، تین بار हर मुला ने कोशिश की और तीनों बार तीनों कमान गिर पड़े। उसका दोस्त करीब आया सनान, कहा हर मुला अगर कोई मुझसे पूछे आज अरब का सबसे बड़ा तीरंदाज कौन है मैं तेरा नाम लूंगा। एक बच्चे से डर गया। हर मुला ने कहा बच्चे की बात नहीं है, तीर फेंकना चाहता हूं। दर खेमा इस तरह हिलता है जैसे बच्चे की माँ खेमे पे खड़ी है मंजर देख रही, हाय माँ की आंखों के सामने उसके शशमाहे को कैसे जबा करूं। सनान ने अपना हाथ हरमुला की आंख पे रखा, माहिर तीर अंदाज था, तीर चला असगर के गले में लगा। असगर का गला एक सिरे से दूसरे सिरे तक छिद गया, खून का फव्वारा बुलंद हुआ। हुसैन ने तीर निकालना चाहा, असगर का सारा जिस्म कांप उठा। हुसैन ने कहा असगर बेटा मुझे पता है तुझे बड़ी तकलीफ हो रही है, मगर हैदर कर्रार का पोता है, हुसैन का बेटा है, अब्बास जरी का भतीजा है, मैं तीर निकाल रहा हूं सब्र करना। हुसैन ने तीर निकाला, अब असगर ना रोया मगर तीर क्या निकला, असगर की जान भी निकल गई, खून का फव्वारा। हुसैन ने अपने चुल्लू में असगर का खून लिया, आसमान पे फेंकना चाहते हैं, अरे आसमान कांप उठा, आका ये बेगुनाह खून इधर ना आए कयामत तक बारिश नहीं होगी। हुसैन ने यह खून जमीन पे फेंकना चाहा, हाय एक मर्तबा जमीन थर्रा उठी और चीख उठी मौला ये बेगुनाह खून ना आने पाए कयामत तक कोई सब्जा नहीं उगेगा। मेरा मौला करे तो क्या करे, ना आसमान ना जमीन। एक मर्तबा बहुत मशहूर शेर आपने सुना है, इनकार आसमां को है राजी जमीन नहीं, असगर तेरे लहू का ठिकाना कहीं नहीं। मगर नहीं नहीं, असगर के लहू का ठिकाना मिल गया, असगर का ये खून हुसैन ने अपने चेहरे पे मला और एक मर्तबा कहा जब नाना रसूल खुदा के पास जाऊंगा इसी हालत में जाऊंगा, नाना जरा देख तेरी उम्मत ने हुसैन को क्या बदला दिया। पूरे करबला में सबसे ज्यादा परेशान उमर साद कब था, असगर के मौके पर, और पूरे वाकये करबला में सबसे ज्यादा परेशान मेरा आका हुसैन कब था, असगर का लाशा उठाकर। कल आप आमाले आशूरा में सात मर्तबा जो अमल करेंगे वो यही तो था, हुसैन के हाथ में लाशा है। पूरे करबला के वाकये में हुसैन इतना परेशान कभी ना हुआ, लाशा हाथ में है। सात मर्तबा आगे बढ़ते हैं, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन रिजन बेकवाही वो तस्लीमन लियाम रही, सात मर्तबा पीछे हटते हैं। कभी दिल में ये ख्याल आता है ये लाशा भी खेमे में ले जाऊं, मगर दिल कहता है कौन माँ अपने शशमाहे का लाशा इस हालत में देखेगी, आगे बढ़ते हैं इसे दफन करके आऊं। फिर ख्याल आता है नहीं माँ को दिखा तो दूं। आखिर हुसैन असगर का लाशा लेके खेमे में दाखिल हुए, रबाब की निगाह असगर पे पड़ी, अल्लाह रे रबाब कौन माँ ये मंजर देखे, मगर देखा और सिर्फ एक जुमला कहा या बुनैया का युनहर बेटा 6 महीने का तो जानवर भी जबा नहीं होता, हाय मेरा शशमाहा 6 महीने में जबा किया गया। अजरकुम अल्लाह, तमाम उलमा और उरफा का इत्तेफाक है कि जहां मसाइब अली असगर बयान होते हैं वहां सबसे पहले अली असगर की दादी फातिमा जहरा पहुंचती हैं। असगर के मसाइब और वहां मांगी जाने वाली हर हाजत कबूल हो जाती है। किसका दिल चाहे कि इतने मसाइब और अली असगर की शहादत के बाद अपनी कोई हाजत पेश करे, मगर क्या करें, ये करीम इब्ने करीम हुसैन इब्ने अली और ये करीमा अहले बैत फातिमा जहरा अपने असगर का लाशा देख कर हमसे कहती हैं जो तुम्हें मांगना है इस वक्त मांग लो। खुदावंदा अली असगर की शहादत का वास्ता, जिस दीन की खातिर असगर कुर्बान कर दिया इस दीन पर हमें अमल करने की तौफीक अता फरमा। इन मसाइब के वास्ते दुनिया और आखिरत की हर मुसीबत और परेशानी में हमको हमारे घरों को हमारे घर वालों को हमारी रोजी को हमारी औलाद को महफूज फरमाओ। लेकिन गमे हुसैन हमें मरते दम तक कयामत के दिन जन्नत में भी अता फरमाओ। खुदावंदा हर माँ को रबाब की तरह से यह हौसला दे कि अगर दीन को जरूरत हो तो वह अपनी औलाद कुर्बान कर दे। और खुदा वंदा इन मजालिम का इंतकाम तो कोई नहीं ले सकता सिवाय तेरी आखिरी हुज्जत के। खुदा वंदा असगर के खून नाहक का वास्ता, इनके इंतकाम के लिए अपनी आखिरी हुज्जत वारिस मासूमीन इमाम जमाना के जहूर में ताजील फरमा। आज उस शशमाहे का मातम करना जिसकी मजलूमियत पे लश्कर यजीद रो दिया, आप तो हुसैन और फातिमा के चाहने वाले। बरादर मोहतरम अली सफदर साहब, अली असगर का मातम करवा रहे हैं, हर मोमिन मोमिना अपनी जगह इस मातम में शरीक हो। मातम है हुसैन।
मासूम अली असगर, 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 बेशीर की गर्दन पर ये तीर जो मारा गए, बेशीर की गर्दन पे ये तीर जो मारा गए, खैमे पे खड़ी माँ की गोदी को जाड़ा गए, खैमे पे खड़ी माँ की गोदी को जाड़ा गए, एक बाप के हाथों पे नन्ना सा जनाजा गए, एक बाप के हाथों पे नन्ना सा जनाजा गए, नौहा ये पड़ा जब भी माहौल हुआ मुजतर, मासूम अली असगर, 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 शब्बीर के हाथों पे असगर ने जो दम तोड़ा, शब्बीर के हाथों पे असगर ने जो दम तोड़ा, इस आलम इमकान में एक हशर हुआ बरपा, इस आलम इमकान में एक हशर हुआ बरपा, मक्तल की फजाओं में बानो का था ये नौगा, मक्तल की फजाओं में बानो का था ये नौगा, मैं क्या करूं अब जीकर बतलाओ वली असगर, मासूम अली 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 असगर, हैदर की अदा से तू मैदान में जब आया, हैदर की अदा से मैदान में जब आया, गश खा के गिरे आधा ऐसा था गजब तेरा, गश खा के गिरे आधा ऐसा था गजब तेरा, देखा ना सुना हमने कोई भी जरी तुझसा, देखा ना सुना हमने कोई भी जरी तुझसा, एक जरब तबसुम से ढाया है दरे खैबर, मासूम अली असगर, 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 पुरहौल सा सन्नाटा दर आया है खैमे में, अम्मा मैं कहाँ ढूंढूं असगर नहीं झूले में, अम्मा मैं कहाँ ढूंढूं असगर नहीं झूले में, तन्हा वो न डरता हो मक्तल के अंधेरे में, तन्हा वो न डरता हो मक्तल के अंधेरे में, था बैन सकीना का आ जाओ अली असगर, मासूम अली असगर, मासूम अली असगर, मासूम अली असगर, मासूम अली असगर, अरे शब्बीर के मकसद को दी तूने तवानाई, शब्बीर के मकसद को दी तूने तवानाई, एक तेरी शहादत से कलमे पे बहार आई, एक तेरी शहादत से कलमे पे बहार आई, एक तेरे सबब हक ने बातिल पे फता पाई, एक तेरे सबब हक ने बातिल पे फता पाई, तू फख्र बनी हाशिम तू जात में एक लश्कर, मासूम अली असगर, मासूम अली असगर, मासूम अली असगर, मासूम अली असगर, बख्श बख्शिश का सरो सामा बस कर वो बला से गए, अरे बख्शिश का सरो सामा बस कर वो बला से गए। کا بھرم آسی اس فرش عزا سے گئے، ایمان کا بھرم آسی اس فرش عزا سے گئے، یہ سایہ صد رحمت زہرا کی دعا سے گئے، یہ سایہ صد رحمت زہرا کی دعا سے گئے، اس سائے میں رحمت کے رہتا گئے علی صفدر، معصوم علی اصغر، معصوم علی اصغر، معصوم علی اصغر، معصوم علی اصغر.